The Sunnah and the commands of Allah. The Sunnah and the commands of Allah. Here it is, Madani Muzakirah. Here it is, Madani Muzakirah. The Sunnah and the commands of Allah. The Sunnah and the commands of Allah. Here it is, Madani Muzakirah.
Alhamdulillah Rabbil Alameen. Wassalatu wassalamu ala khatamin nabiyyin. Amma ba'd. فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم صلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله صلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله. مکتبۃ المدینہ کے رسالے ضیاء درود و سلام پیج نمبر 2 سے فرمان آخری نبی صلی اللہ علیہ وسلم نمبر 3، جس نے مجھ پر ایک مرتبہ درود پاک پڑھا اللہ پاک اس پر 10 رحمتیں بھیجتا اور اس کے نامہ اعمال میں 10 نیکیاں لکھتا ہے. صلو علی الحبیب. اب سوالات کیجئے، سوال کا جواب وہ بھی بس سواب یعنی درست دے پاؤں، یہ ضروری نہیں بن پڑا تو عرض کرنے کی کوشش کی جائے گی، بھول کرتا پائیں فوراً اصلاح فرمائیں. مجھے بلا وجہ اپنے کہے پر اڑتا ضد کرتا نہیں، شکریہ کے ساتھ رجوع کرتا پائیں گے انشاءاللہ الکریم. صلو علی الحبیب.
سحری اور افطاری میں کیا کھایا جائے، اہم سوال ہے. سوشل میڈیا اور دیگر ذرائع سے بہت سے مشورے بھی دیے جاتے ہیں، معلومات بھی دی جاتی ہیں. دیکھیں، کہا جاتا ہے کہ سحری میں وہ کھانا ہو جو سارے دن کی بھوک پیاس پہ مددگار ہو، اور افطاری کے وقت جب سارے دن بھوکا رہے تو کھانا ایسا ہو جسے توانائی بحال ہو جائے. اب ویسے کھجور کو ارشاد فرمایا گیا سٹارٹ میں بھی اور اینڈ میں بھی، کھجور بہترین سحری ہے اور افطاری بھی کھجور سے کرنی چاہیے. جدید غذائی ماہرین کے مطابق بھی کھجور ایک انرجی بوسٹر اور زبردست غذا ہے. اب بعض کھانے ایسے ہیں جن میں لذت تو ہے لیکن غذائیت نہیں ہے، اور بعض کھانے ایسے جن میں غذائیت تو بہت زیادہ ہے لیکن برگر پیزے شاورمے جیسی لذت نہیں ہے. تو میرے لیے سنت کی بارگاہ میں عرض ہے حضور کہ کھجور تو بہترین ہے، اس کے ساتھ سحری میں اور افطاری میں کون سے ایسے کھانے، پھل، سبزیاں ہیں جن کا چناؤ کیا جائے اور دسترخوان کی زینت بنایا جائے؟
ماشاءاللہ، کھجور میں تو خیر کوئی شک نہیں کہ بہت کچھ ہے، بہت بڑا خزانہ. پہلے کے دور میں تو کھجور روٹی، کھجور کھا کر پانی پی لینا، اور توانائی اس میں. یعنی دیگر چیزیں جو خاص کر تلی ہوئی چیزیں ہم لوگ کھاتے ہیں، ان میں غذائیت ہوتی ہے کچھ نہ کچھ، لیکن بہرحال صحت کو نقصان کرتی ہے. تو روزے میں مطلب یہ کہ ایسی چیز کھائے کہ اس سے دن کو پیاس بھی کم لگے. مثلا دہی کا استعمال بھی کیا جائے، دہی کا بھی کوئی اعتبار نہیں کہ یہ درست ہے یا نہیں ہے. دہی تو اس میں، دہی بنانے کا اگر آپ طریقہ سیکھ لیں نا گھر میں تو ایک اچھی چیز بن سکتی ہے. جیسے کہ دودھ لیا اور مٹی کا کورا پیالہ اگر اویلیبل ہے تو میٹھا مدینہ، اس میں اچھی بنے گی دہی. ورنہ بہرحال کسی اور برتن میں، پلاسٹک میں نہیں کیا کرے، پلاسٹک خطرناک ہوتا ہے، اس میں خود اپنے ایسے مت کیمیکلز ہوتے ہیں جو تباہ کن ہو سکتے ہیں. لیکن اب پلاسٹک برتن عام ہے، گرم گرم کھانا سالن میں ہم لوگ ڈالتے ہیں، ہے نقصان دہ. تو اب یہ کہ مثلاً آپ نے کسی برتن میں، وہ دہی مزے کی نہیں بنے گی، مٹی میں زیادہ مزے کی بنے گی. تاہم یعنی یہ بنا لیا آپ نے، دودھ لیا نیم گرم، ان میں تھوڑی سی دہی ملا دیں. اچھا پہلی بار جیسے بنا رہے ہیں تو اگر آپ چاہ پسند کرتے کہ میٹھا دہی کھائیں تو اس میں شہد ڈال دیں، گڑ ڈال دیں، وائٹ چینی جو ہے سفید چینی وہ تھوڑی سی، کوئی بھی مٹھاس ڈال دیں، है ना, थोड़ी सी चलो चीनी डाल दी, अब ये पहली बार जो हुआ मीठा, अब इस मीठे में से थोड़ा बचा लिया करें, और जब जब इसको जमाना है ना तो इसमें उस वो मीठा दही उसी में से मीठा दही थोड़ा सा डाल दिया करें, तो ये आपका दही मीठा बनेगा इंशाल्लाह। फ्रिज में नहीं रखना है, कोई 8-10 घंटे 12 घंटे भले ये पड़ा रहे बाहर, इंशाल्लाह। ये दही जो है ना, मुझे बाजार की दही मजा नहीं आता, घर की दही की आदत खराब हो गई या अच्छी हो गई। ऐसी जबरदस्त हाथ जब बैठ जाता है ना दही बनाने वाले का, तो दही जबरदस्त बनती है। शुरू में थोड़ा हो सकता है रॉन्ग नंबर लगते रहेंगे, दूध भी खराब हो जाएगा, फट भी जाएगी दही, समझे, लेकिन आहिस्ता आहिस्ता जब ये आप करते रहेंगे जो मैंने तरीकेकार अर्ज किया है, नीम गर्म दूध हो, यानी कि उबलता हुआ दूध नहीं, भले उबाला था लेकिन अब थोड़ा सा मामूली से इसमें गर्मी हो, मतलब ऐसा गर्म कि हम आप पिए तो पी सके, तो ये इस गर्म पानी में, गर्म दूध में बस दही मिलानी है थोड़ी सी, और अब इसको रख देना है और फ्रिज में नहीं बंद करना है, इंशाल्लाह ये बेहतरीन दही हो जाएगी, मलाई भी जमेगी अगर दूध अच्छा हुआ तो, दूध पर भी है ना, तो ये दही आप इस तरह इस्तेमाल करें, या कोई दही का दुकान वाला आप ऐसा हो आपको लगता है खौफे खुदा वाला और ये इसकी क्वालिटी मिलावट से पाक है, तो फिर ठीक है वो, वैसे सर वो ही हम दही तो बाहर की इस्तेमाल करते हैं आमतौर पे, घर में कोई कोई बनाता है तो कभी कभी आ जाती है तो मजा आता है, अच्छी लगती है, जबकि बनी अच्छी हो, बनाना आती हो, वरना फिर वो दही भी उतारना है हल्क से आजमाइश होती है। ताकत की जो गिजाएं होती हैं वो लेनी चाहिए, रोटी है नॉर्मली, गोश्त है, सब्जी फल, ये इस्तेमाल जरूर होना चाहिए, इन ये दोनों हमारे खानों में से माइनस है। सब्जी बेहतरीन गिजा और ताकत के लिए, तवानाई के लिए, सेहत के लिए, कई बीमारियों को भगाने के लिए एक बेहतरीन नेमत है अल्लाह की, अपने अलग से नहीं उतरती, इसका क्या करें। नहीं खाते लोग घरों में भी नहीं, बच्चा नहीं खाता, बच्चा क्या नहीं खाता, बच्चे का बाप कौन सा खाता है, दिन में कितनी बार खाता है सब्जी, हाँ बास खाते, बास शौकीन होते खाते, दबा के खाते हैं, तो उनको कई बीमारियों से प्रोटेक्शन मिल जाता होगा, जो नहीं खाते वो बेचारे फंसे रहते हैं आजमाइशों में, तो फल सब्जी ये जरूर हमारी खिजा का हिस्सा होना चाहिए। आपको सब्जी बनाने का एक सब्जी उतरे इसके लिए हलक के नीचे, जैसे कि पिट्ठा आता है, ये मीठा होता है, पेठा गालिबन बोलते हैं, पेठा है, और भी कई सब्जियां, कद्दू शरीफ तो सारी सब्जियों का सरदार, ये मेरे आका ने इसको पसंद फरमाया है सल्लल्लाहु अलैहि वसल्लम, तो इस तरह की सब्जियों में आप पकाने में गुड़ डाल दे, थोड़ा देसी गुड़, अब देसी भी मिलना मुश्किल है तो चलो जौन सा भी गुड़ डाल दे, आप इसको गुड़ में डालकर पकाएं, अल्लाह करेगा आपका बच्चा भी खा लेगा, बाप भी खा लेगा, अम्मी भी खा लेगी, शुरू में हो सकता है कुछ का कुछ हो जाए कि गुड़ ज्यादा पड़ जाए और आप बोले यार ये तो इसको हलवा बनी है, तो हाथ बैठ जाएगा कि कितनी सब्जी में कितना गुड़ डालना है, और अच्छी तरह वो पक जाए और सब्जी में रच बस जाए, यानी ग्वार आती है एक फली, यानी ये गुड़ वाली आपको प्लेट दी जाएगी ना तो आप इसको जर्दा समझकर समझो खा लेंगे, अगर वो सही पकी हुई हो, गली हुई हो सही, तो बचेगी नहीं है, इतनी वो मैंने नोट किया है, गुड़ वाली ग्वार इतनी टेस्टी बन जाती है, पीठा पेठा या पीठा भूल जाता हूं, है पेठा में रखा दे, तो ये भी एक सब्जी है ना, बड़ा होता है तो पीस करके इसको बेचते हैं, इसमें भी गुड़ डालो, तबीयत खुश हो जाए आपकी, इस तरह बास सब्जियों में ये गुड़ बड़ा मौफिक है इनको, और बच्चा भी खा ले शौक से, ये एक मुहावरा हो सकता है, बच्चा कुछ ज्यादा ही टाफियों का आदि आपने बना दिया हो और उसको भूख ही ना लगती हो तो अब वो बेचारा क्या खाएगा, टाफियां और ये तो बड़े भी खा रहे हैं तो बच्चे तो फिर खाते ही हैं तो इनकी भूख तो मर जाती है, फिर तरह तरह की बीमारी, तो आए दिन पेट में कीड़े हो जाते हैं, तो मुंह में छाले पड़ जाते हैं बच्चों के बेचारे, तब तो तो ये टॉफियां और ये चिप्स, गले सड़े चिप्स होते हैं, मतलब बिल्कुल यानी कि थर्ड क्लास तेल में तले हुए। सब नहीं, हाँ मैं जो भी बात करता हूँ मैं एक जनरल बात करता हूँ। तो इसी तरह टॉफियां गोलियां मेयार थोड़ी होता है इनका, ऐसे मकोड़े और इसमें मक्खियां चिमटी होती होंगी, जब ये चीनी की और शीरे बनाते होंगे चीनी, तो फिर सेकरिंग भी ठोकते होंगे, तरह तरह की खुशबुएं ठोकते होंगे इसमें, और ये खूबसूरत पन्नी में आपको मिलती है तो नाम सुन के भी बस वो मजा आ गया। ये नाम सुनकर मजा आया ना, इसी से गुजारा करना चाहिए। मुंह के अंदर डालने में रिस्क, गले पकी जाते हैं ना, बच्चे आए दिन ठौ ठौ करते रहते हैं, नजला तो बुखार तो खांसी पता नहीं कैसे हो जाता है। बंद करो चॉकलेट, बंद करो टॉफियां, खत्म करो मतलब यानी के चिप्स वगैरह, फिर देखो बच्चा कब बीमार होता है, दौरानिया बढ़ जाएगा इंशाअल्लाह। लेकिन बच्चों से छुड़ाना आसान नहीं है, बच्चों की तो ये सी बस लत पड़ जाती है कि नहीं छुड़ा सकते, जान को आ जाएगा बच्चा। लेकिन जान बचानी तो जान को आने दें इसको, कोशिश करे आदमी कम से कम दे इसको। बेतहाशा खा रहे होते, घरों में भरे होते हैं मतलब ये टॉफियां और ये तरह तरह की गोलियां। सल्लु अला हबीब
सल्लल्लाहु अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम।
प्यारे बाबा जान, रमजान करीम के पहले दूसरे और तीसरे अशे में कौन कौन सी दुआएं पढ़नी चाहिए, रहनुमाई फरमा दीजिए।
अल्लाहुम्मा
अल्लाहुम्मा
सल्लिमनी
सल्लिमनी
मिन रमदाना
मिन रमदान
वसल्लिम रमदाना
वसल्लिम रमदाना
ली वसल्लिम हु
वसल्लिम हु
मिन्नी
मिन्नी
सल्लु अला
सल्लल्लाहु अला मुहम्मद।
तीनों अशरे में कौन कौन सी दुआएं करनी चाहिए? मखसूस दुआ तो एक तो लैलतुल कद्र की, तो लैलतुल कद्र भी हम तो जाहिर के पता चले कैसे, तो बीबी आयशा सिद्दीका रज़ी अल्लाह अन्हा ने बारगाह रिसालत में अर्ज की के अगर मैं लैलतुल कद्र को पालू तो क्या दुआ पढ़ू? तो फिर ये प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम ने दुआ इरशाद फरमाई, अल्लाहुम्मा इन्नका अफ़ुव्वुन करीमुन तुहिब्बुल अफ़्वा फ़ाफ़ु अन्नी। और अभी हमने दुआ पढ़ी तो जब रमजान तशरीफ लाता तो प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम ये दुआ करते थे। और मखसूस अशरों की दुआएं पढ़ना याद नहीं है। रहमत का अशरा है, इसमें खसूसियत के साथ रहमत का नुजूल है। फिर दूसरा अशरा होता है मगफिरत का, उसमें खसूसन मगफिरतें होती है। और तीसरा अशरा जहन्नम से आजादी का, इसमें जहन्नम से आजादियां मिलती हैं। वल्लाहु तआला अअलम व रसूलुहु अअलम अज्ज व जल्ल व सल्लल्लाहु तआला अलैहि व सल्लम। सल्लु अलल हबीब सल्लल्लाहु अला मुहम्मद।
व्हाट्सएप के जरिए एक सवाल मिला है हमें कि आखिरी अशरे क्या जो इतिकाफ इस्लामी बहनें अपने घरों में करती हैं तो क्या जो अटैच बाथरूम है उसमें अगर गुसल करें तो इससे इतिकाफ को फर्क पड़ेगा?
मस्जिद बैत जैसे पूरा कमरा भी अगर बना लिया है तब भी बाथरूम ये इसका अहल नहीं कि ये इसमें शामिल हो सके, ये अलग चीज है। तो इसलिए बाथरूम ये खारिज मस्जिद बैत, तो बिला जरूरत इसमें औरत जाएगी तो उसका एहतिकाफ टूट जाएगा। अब ये के गुस्ल करने के लिए जाएगी तो एहतिकाफ टूटेगा उसका। इसमें यह कि जैसे गुस्ल फर्ज हो गया तो अब कोई उस रूम में इंतजाम नहीं हो सकता गुस्ल का, तो अब ये कह इस मकसद के लिए जा सकेगी। इसी तरह वुजू के लिए जा सकती है, लेकिन इसमें यह होता है कि मस्जिद के मुतकिफिन के लिए भी यही मशवरे हैं कि वो अगर मस्जिद में मुमकिन है ना ये गुस्ल करना या वुजू करना, कुछ बिछा बिछो कर बड़े से बर्तन वो बड़ा वो टब आते हैं ना उसको इसमें, लेकिन जाहिर है कि अब ये अवाम में इतनी एहतियात ही नहीं है उसने तो मस्जिद के पानी पीने की जो रखे ना कूलर, तो ये भी मतलब इनका अवाम अवाम है, अवाम कल अनाम, ये कहावत है कि अवाम चौपायों की तरह होती है, इनके ठिकाने नहीं होते क्या क्या कि चिघाना पानी पानी कर दें। तो अंदर जैसे कि ये वजू के लिए मशवरा है कि भले आप कूलर उसमें रहे आपके मतलब हमाम में या जो भी वॉशरूम में हिस्सा तो होता है ना, तो इसमें मतलब वो रहे कूलर, तो हाथ बढ़ाकर जब जरूरत पड़े आप धो लें। अब वजू अंदर बैठकर आप करें, भले हाथ बार बार जाएगा नल से पानी लेने के लिए, फिर ये कि अगर वहां कुछ आप बिछा लें, कोई बर्तन रख लें, पानी उसमें गिरे, और अगर आपकी मस्जिद बैत में भी कोई पानी गिरता है तो इस मस्जिद बैत का हुक्म ये जो मस्जिदें हैं इन जैसा नहीं है, फर्क है इसमें, तो इसकी अदब तो है, अदब करना चाहिए, लेकिन ये कि अगर बेअदबी की, जूते पहनकर इसमें चले फिरे, बच्चे ने पेशाब कर दिया या किसी कोई नापाक है तो वो भी उसमें रह सकता है, आ सकता है, इसमें गुनाहगार नहीं है, इसमें फर्क है दोनों में। तो वुजू अगर कमरा पूरा कर ले मस्जिद बैत तो आसानी हो सकती है, बेसिन भी अगर कोई आर्जी तौर पर कोई ऐसा कारीगर है वो लगा सकते हैं हाथ धोने के लिए, और गंदगी नहीं होती, मेन गंदगी ना हो, खुशबूदार रखना ये अफजल है उसको, तो भले बेसिन भी लगता है मुमकिन है तो उसमें वुजू भी कर लिया जाए, लेकिन पानी गिरेगा इसमें, खतरा ही है, गुनाहगार नहीं होगा, लेकिन जाहिर है कि इसको पाक साफ रखना है, तो इसलिए वो जो तरीका मैंने बताया, कूलर को बड़ा सा ऊंचा रख दें उसमें वुजू करते हैं, कूलर या जो भी इस तरह की कोई टंकी रख ले, पानी उधर ही गिरे खुद बाहर रहे। अब थोड़े बहुत कोशिश तो करनी पड़ेगी ना, जन्नत में भी तो जाना है ना, मेहनत तो करनी पड़ेगी, मदीने शरीफ जाना होता है मेहनत तो करनी पड़ती है, सबसे बड़ी मेहनत तो वो जेब को या माल के बैलेंस को होती है ना, वीजा लगाओ, इसके पैसे उसके पैसे, वो पैसों के बगैर फिर टिकट, तो आप रमजान में जाना है, रमजान में मदीना देखना है, चेक करो जेब है, पता नहीं टिकट कितने लाख का होगा यार रमजान में, तो फिर एक हवाई जहाज का टिकट एक, तो फिर वहां जाकर मकान लेना है, तो वहां के और यहाँ की गिजाओं के भाव में भी फर्क है, यूं मतलब मदीने जाना तो भी खर्चा, और लोग करते हैं गवारा करते हैं बिल्कुल, जो पैसे मदीने जाने के लिए काम ना है वो किस काम के पैसे यार, मदीने तो जाना है, तो अब ये कि मदीने जाने के लिए पैसे हम खर्च करते हैं तो यूं दिल पर यूं होता है तो इतना खर्चा हो गया तो होगा ना, तो जन्नत में जाने के लिए भी तो कुछ मेहनत करनी पड़ेगी ना, जाने के लिए इबादत में मशक्कत तो है, मेहनत तो है ना, ये एतिकाफ जो है भी मेहनत के, इसमें आप लोगों को मेहनत जा रहे, इस्तिंजा खाने जाओ तो लाइन, तो हुजू खाने में तो यहाँ भीड़, ऐसा होता होगा, हालांकि हमारे इस्तिंजा खाने बहुत सारे हैं, वुजू के नल भी सैकड़ों हैं, दिल लगाना है, थोड़ी मशक्कत बर्दाश्त करनी है, घर जैसी नींद भी नहीं मिलेगी, घर जैसा खाना गिजा ये आपको यहाँ मुमकिन है कि आपको यूँ लगे कि नहीं मिलता, आज तो वैसे बिरयानी थी इफ्तारी में देखी थी मैं, तो ये तो मैंने एक आइटम जो था दुनियावी एतबार से एक तादाद है जिनका फेवरेट था, तो बदल बदल के आइटम देते कि रोज बिरयानी खाएंगे तो भी आपको शायद फिर मजा नहीं आएगा, तो माशाल्लाह ये मुखय्यर इस्लाम भाई देते हैं, अल्लाह के नेक बंदे देते हैं और हम आपको खिलाते हैं। सही बात यह कि आका का एक मतलब इरशाद है, इन्नमा अना कासिमु वल्लाहु युती, अल्लाह अता करता है मैं बांटता हूं, तो जो भी रिस्क ये मिलता है ना ये आका की तकसीम से हमको मिल रहा है, बस जिस पर नजर करम हो जाए, जिसकी जेब पर नजर करम हो जाए तो जेब में हाथ जाएगा निकल आएगा, समझे, और काम चलता रहता है। सल्लु अला हबीब सल्लल्लाहु अला मुहम्मद।
मोहम्मद अफसल अत्तारी गुजरात से मुफ्ती साहब के मज़ार से अर्ज़ कर रहा हूँ। मुफ्ती अहमद यारहा नईमी रहमतुल्लाह ताला अलैह, आपकी सीरत में ये बात मिलती है कि کہ آپ روزانہ بعد عصر پیدل ایک مزار پر جاتے تھے. آپ سے سوال یہ ہے کہ علمی اور دینی کام کرنے والوں کے لیے پیدل چلنا کتنا ضروری ہے؟
ماشاءاللہ مفتی صاحب رحمۃ اللہ علیہ کے بارے میں تو پتہ چلا کہ آپ پیدل تشریف لے جاتے تھے عصر کے بعد. تو اب جو علمی کام کرے یا نہ کرے پیدل چلنا ذرا سب کے لیے مفید ہے, ضرورت ہے اس کی. پیدل نہیں چلتے تو پھر یہ کہ مسائل ہی مسائل ہوتے ہیں. ہاضمہ پیدل چلنے سے آپ کا درست ہوگا, اور بھی مطلب یہ پٹھے اور رگیں اور نسے اور گوڈے اور یہ سب مطلب مومنٹ ملے گی اس کو. لیکن بہترین ورزش ہے پیدل چلنا. پیدل نہ چلنے کی وجہ سے کئی بیماریاں ہوتی ہیں, جن میں ایک فیٹی لیور بھی ہے, یعنی جو کھا کر بیٹھ جائیں گے. مسجد میں بھی جانا تو پھر کر کے اسکوٹر سٹارٹ کی اور پہنچ گئے, نہیں چلتے مطلب. تو ان کو پھر ان کو ٹیسٹ کروا لینا چاہیے فیٹی لیور کا ہوگا, مطلب زیادہ گھمانے کا ہوگا, جگر کی چربی. یہ پھر کئی بیماریاں, اس سے پانی نہیں پیتے, اس سے بھی فیٹی لیور. پانی نہیں پینا, پیدل نہ چلنا. تو اب میں تو پیدل ایک دور میں چلتا تھا, مطلب وہ لمبے لمبے راؤنڈ لگاتا تھا جب سیکورٹی ایشو نہیں تھا. اب ظاہر ہے میں بھی آزمائش میں آ گیا ہوں, باہر تو یہاں راؤنڈ تو نہیں لگا سکتا. میں فیضان مدینہ میں بھی چلتا رہتا تھا, چلتا تھا باقاعدہ. شاید ہر پلر کو میں نے کلمہ پڑھ کے گواہ کیا ہوگا. میں گواہ کرتا تھا, پلر کے پاس جا کر اس کو کلمہ سناتا تھا کہ قیامت کے دن گواہ دے, گواہی دے کہ اس نے کلمہ پڑھا تھا, یہ مسلمان ہے. اب تو خیر رش بھی اتنا کہ چلنا ہی مشکل ہے, لیکن اسے اوقات آتے ہوں گے جس میں لوگ وضو استنجا پھر یہ کھلا آسمان اس کے نیچے چلے جاتے ہیں تو جگہ تو بن جاتی ہوگی. تو آپ بھی چاہیں تو کلمہ پڑھ کر سنا دے کہ پلر کے پاس جا کر, یہ بھی کام ملے گا آپ کو یار, اور ہے بھی اچھا کام نا, ثواب کی نیت سے کریں گے تو بیڑا ہی پار ہے انشاءاللہ. صلو علی الحبیب
صلی اللہ تعالی محمد. موبائل یوزر جو ہوتے ہیں ان کے لیے پیدل چلنے کا ایک موقع یہ بھی ہو سکتا ہے کہ وہ جو اپنے وائس میسیجز ان کو سننے ہیں یا ان کو وائس میسیجز کرنے ہیں, تو بعض اوقات دیکھتے ہیں تو مجموعی طور پر 15 منٹ, 5 منٹ, 20 منٹ کے بعض اوقات وائس میسیجز ہوتے ہیں. یہ تو موقع ہوتا ہے کہ اگر آپ وہ پیدل چلتے چلتے اگر وائس میسیج سن لیں, اور اگر آپ کو جواب دینا ہے تو وائس چلتے چلتے وائس میسیج کے جواب دے دے, تو یہ بھی بعض اوقات ایک کام کا کام ہو جائے گا. پیدل چلتے ہوئے وائس میسیج تو کیا بھی جا سکتا ہے اور سنا بھی جا سکتا ہے. میرا خیال ہے اس سے کیا لگتا ہے آپ کو کہ فرق پڑے گا؟
جی ہاں, ایکسیڈنٹ ہوتے ہیں, گاڑیاں چڑھ جاتی ہیں اوپر, گھر میں نہیں ہوتے پیدل چلنے والوں میں,
گھر میں,
گھر میں دیوار سے ٹکرا جائے گا,
گھر میں ٹکرا جائے گا,
گھر میں ایکسیڈنٹ نہیں ہوتے یار آپس میں. بہرحال یہ کہ یہ پیدل چلنا شاید کم مفید ہوگا جب یہ بول رہا ہے, اب پھر وہ کہیں ٹکر آ گیا تو یہ اسٹاپ تو ہونا پڑا اس کو, یا پھر کوئی ٹیکسٹ میسج آ گیا اب یہ کہ اس کو پڑھنے کے لیے رک گیا. یہ سب مطلب مکس ہے. میں خود بھی پیدل چلتے چلتے مطلب گھر میں اب تو یہ کام بارہ کیے میں نے کرتا رہتا ہوں, سمجھو یہ تو گھر میں ایسا ہو کوئی چیز بیچ میں ہونی نہیں چاہیے جس سے آدمی ٹکرا جائے, یہ احتیاط کرنی ہے. لیکن مفید تو زیادہ تر یہ کہ آدمی فری ہو کر, فری مائنڈ ہو کر وہ پیدل چلے. پارک بنے ہوئے پیدل چلنے کے, صبح فجر میں ہوا بھی صاف اور گاڑیاں بھی عام طور پر بند ہوتی ہیں صبح سویرے, آہستہ آہستہ نکلتی ہیں تو ان کے دھوئیں گرد وغیرہ یہ سب چھٹ چکی ہوتی ہے. اس میں پارکوں میں پیدل چلنے کے ٹریک بنے ہوتے ہیں, راستے گولائی میں اور یوں بل کھاتے ہوئے اس میں چلے نا تو شاید فائدہ زیادہ ہو. تب درخت بھی ہوتے ہیں اور اس سے اپنے تازہ ہوا بھی ملے گی, صحت کے لیے زیادہ مفید ہوگا. صلو علی الحبیب صلی اللہ علی محمد.
یا سیدی حضرت مفتی احمد جار خان رحمۃ اللہ تعالیٰ علیہ ان سے کیا آپ کو ملاقات کا شرف نصیب ہوا ہے یا نہیں؟ جزاک اللہ خیرا.
یا میں حضرت سے بہت پہلے سے متعارف ہوں. جب آپ کی وفات ہوئی نا تو وہ بھی مجھے پتا چلا تھا کہ تین رمضان کو مجھے کہا کہ آج مفتی احمد یار خان صاحب وفات پا گئے رحمت اللہ علیہ. یہ ایک بار ہماری مطلب ہے کہ یہ آئے تھے حج کر کے کراچی, تو ہماری کمیونٹی کتیانا میمن ایسوسی ایشن, یہ ہماری کمیونٹی ہے, کمیونٹی کا مطلب ادارہ ہے, تو کتیانا کہیں گجرات کا ایک ایسا گم نام وہ گاؤں تھا کہ جس میں اسٹیشن بھی نہیں تھا ٹرین کا. میں نے نہیں دیکھا ہو اس وقت, اب تو شاید ہو سکتا ہے کہ اب اس میں پروگرس ہو گئی ہے. تو اس کا ہال تھا کمیونٹی ہال, اس ہال میں ان کا بیان رکھا گیا تھا. میں چونکہ متعارف تھا ہمارے جو بھی دوستوں کا حلقہ تھا تو ہم لوگ مطلب غائبانہ تعارف تھا اور ہم متاثر تھے ان سے, کتابوں کی وجہ سے نام بھی سنا تھا ان کا, تو ہم نے ان کے مطلب میں نے کہ وہاں جا کر بیان سنا تھا اور بڑا علمی بیان تھا, جیسے علم کا ایک چشمہ ہے جو ابل رہا ہے اور لوگ سیراب ہو رہے ہیں. تو اسی میں انہوں نے اپنا وہ واقعہ سنایا تھا حج پر جو ہوا تھا ان کے ساتھ مدینہ شریف ہوا تھا, کہ ان کا ہاتھ جو تھا ان کی ہڈی ٹوٹ گئی تھی, انہوں نے بتایا میری ہڈی ٹوٹ گئی, تو اب ڈاکٹر نے کہا آپریشن کرنا ہوگا اس سے جوڑیں گے. تو میرے دل میں آیا کہ تو مدینہ میں مدینہ کی چوٹ ہے, تو میں نے اس کو چوما, میں نے کہا مدینہ کے درد تیرے لیے میرے دل میں جگہ ہے. تو بولے میرا درد تو ٹھیک ہونا شروع ہو گیا. پھر یوں ہلا کر آپ کو حیرت ہوگی, بتایا انہوں نے دیکھو یہ دیکھو میری ہڈی ٹوٹی ہوئی ہے کر کے بتایا, لیکن مجھے درد نہیں ہے الحمدللہ. تو یوں مطلب یہ کہ یہ عاشق رسول بھی تھے اور سرکار صلی اللہ علیہ وسلم کی محبت مدینہ کا عشق ان میں کوٹ کوٹ کر بھرا ہوا تھا. جو آپ نے دیکھا غالباً چار حج انہوں نے کیے اس دور میں, حج ہماری اس دور کی طرح آسان نہیں ہوتا تھا, پرانی بات ہے, لیکن انہوں نے یہ کیے ہیں جو مجھے یاد پڑتا پڑھا ہے میں نے. تو یہ ایسے تھے, تو اب ظاہر ہے کہ جب اتنے ان کی عقیدت تھی محبت تھی تو آنکھوں سے زیارت تو مجھے کنفرم ہے, اب وہ ہاتھ ملائے نہیں ملائے تو یہ یاد نہیں ہے, لیکن یہ کہ اس سے سمجھ میں آتا ہے کہ ہاتھ تو ملائے ہوں گے, ملائے ہوں گے, اب یاد نہیں ہے مجھے. رش اب رش تو میں بھی تو جوان تھا اس وقت, میرے وہ رش کیا بولتا ہے, ایسے ایسے ہجوم میں ملاقات کی ہے. میں نے ملتان میں اجتماع ہوتا تھا صحرا مدینہ, اس میں میں نے اجتماع کے بعد ملاقات کی ہے, اچھا بھلا بھاگ کھڑا ہو اور لوگ مجھ پر ٹوٹ پڑے تھے. ہفتہ وار اجتماع میں مجھے لوگ ملتے تھے, کوئی مطلب ظاہر کہ یہ سب صورتیں تو تھی نہیں گلزار بھی میں تمہیں آتے تھے ہر رات بھی تم جو گلے ملے تو گلے ملتے 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 دھکے مارتے مجھے دیوار سے لگا دیتے تھے میں جوان تھا. اب یہ سب مطلب خواب ہو گئے, یادگاریں ہیں ماضی کی اس طرح کی. تو اس لیے ملا تو ہوں گا میں ایسا لگتا ہے مجھے, لیکن یاد نہیں ہے تو میں کیسے کہہ دوں ملا ہوں. صلو علی الحبیب صلی اللہ علیہ محمد.
آپ کی بارگاہ میں یہ سوال عرض ہے, ماہ رمضان کے حوالے سے بعض لوگ مزاحیہ لطیفے اور ٹک ٹاک بناتے ہیں جس میں سحری افطاری اور روزے وغیرہ کے حوالے سے سیدھے جملے بولے جاتے ہیں, ایسا کرنا کیسا؟ پھر لوگ اس کو فارورڈ کرتے اور اسٹیٹس لگاتے ہیں, رہنمائی فرما دیجئے.
اصل میں آج کل یہ بہت زیادہ ٹرینڈ چل گیا ہے کہ جو رمضان مبارک کے حوالے سے لطیفے بناتے ہیں فنی, اور کبھی سحری کے نام پر تو کبھی کباب پکوڑے کو لے کر اور کبھی افطار کے حوالے سے یہ لطیفے عجیب و غریب قسم کے بنائے جاتے ہیں, اور پھر اس کے بعد یہ فارورڈ کرتے ہیں ایک دوسرے کو اور پھر اسٹیٹس وغیرہ پر لگاتے ہیں, تو اس حوالے سے پوچھ رہے ہیں.
اب مجھے تو پتہ نہیں کس طرح کے لطیفے بناتے ہیں, آپ کو علم ہو تو.
یعنی بعض اوقات تو انتہائی تشویشناک یہ لطیفے ہوتے ہیں کہ قرآن کی آیتوں سے بھی بعض اوقات مذاق بن رہا ہوتا ہے, بہت زیادہ اس میں یعنی تشویش ہوتی ہے بعض اوقات، یعنی ہر ایک کو کفریہ تو نہیں کہہ سکتے لیکن ایسے ہوتے ہیں کہ بہرحال بنانے والے کو توبہ کرنی چاہیے، اور پھر وہ ایک جگہ رکے بھی نہیں ہوتے، وہ پھر چل ہی رہے ہوتے ہیں، اب فیس بک پہ ڈال دیا تو اس کو واٹس ایپ گروپ میں ڈال دیا تو پھر وہ آگے سے آگے لوگ چلا رہے ہوتے ہیں، مذاق بنا کے رکھ لیتے ہیں، یعنی رمضان کی جو ساحتیں ہیں برکتوں والی ان کے اندر ہی ان کے مزاحیہ لطیفے چل رہے ہوتے ہیں۔
رمضان کی توہین کرنا یہ تو کفر ہے، روزے کی توہین کرنا یہ بھی کفر ہے۔ اب وہ جیسا چٹکلا اگر اس میں واقعی رمضان کی توہین ہے یا معاذ اللہ روزے کی توہین ہے تب تو یہ کفر ہو گیا، لیکن اب کوئی سامنے آئے نا چٹکلا تو اس پر ذرا آدمی غور کرے کہ کیا حکم ہونا چاہیے۔ مطلقاً ہر ایک کو تو کفر کہنے سے رہے، لوگ واقعی منہ پھٹ بہت ہوتے ہیں۔ نماز روزے کے بارے میں ایک تو یاد آ گیا مجھے کہ نماز بخشوانے گئے تو روزے گلے پڑ گئے، نعوذ باللہ۔ یہ بھی ایک روزہ وہ رکھے کہ جس کے بعد کھانے پینے کا نہ ہو، یہ تو کفر، اس کو تو لکھا ہے بہار شریعت میں۔ اللہ پاک ہمارا ایمان سلامت رکھے۔ صلو علی الحبیب صلی اللہ علیہ محمد۔
میرا امیر سنت کی بارگاہ میں سوال ہے کہ دو میاں بیوی ہیں، بیوی کے پاس سونا ہے اور اس پہ زکات بھی بنتی ہے، وہ سونا بیوی کی ملکیت میں ہے تو کیا اس صورت میں شوہر کو اس کی زکات دینی پڑے گی؟ جبکہ شوہر کمزور ہے وہ زکات نہیں دے سکتا، تو اس کے لیے شرعی کیا حکم ہے؟
جس پر زکات فرض ہے اسی کو دینی ہے، دوسرا اس کی طرف سے دے یہ اس کا پابند نہیں ہے۔ بیوی پر اگر زکات فرض ہے سونا ہے تو اسی کو دینا پڑے گا بیوی کو، شوہر پر تو فرض ہی نہیں ہے کہ اب اتنے کمزور ہے، اللہ اس کو بھی طاقتور کر دے، یہ بھی رائے خدا میں زکات اپنی دینے کے قابل بن جائے۔ واللہ تعالی اعلم ورسوله اعلم عز وجل، وصلی اللہ تعالی علیہ وآلہ وسلم، صلوا علی الحبیب صلی اللہ علیہ وسلم۔
یار امیر علیہ سنت، آپ کی بارگاہ میں میرا یہ سوال ہے کہ کئی لوگوں نے جو ہے وہ لاہور پہ کسی کو اگر قرض دیے ہوئے ہوتے ہیں، اگر ان کا قرض ان کو واپسی ریٹرن نہیں ملتا تو وہ یہ کہتے ہیں کہ بھائی جو ہے وہ ہم نے جو ہے زکات انہی پیسوں کی نکال دی، اب کیونکہ ہمارے کو وہ پیسے تو نکل نہیں رہی ہمارے، تو یہ جو پیسے ہیں یہ ہم جو ہے وہ زکات کے طور پہ ان کو دے دیتے ہیں، تو کیا ایسا کرنا درست ہے؟
اس میں تو ایسا ہوتا ہے نا کہ وہ قبضہ دینا ہوتا ہے، اپنے قبضے میں آئے نا پھر ان کو، اگر وہ حقدار ہے تو دے، اب جو پیسے نہیں نکال رہا وہ دے نہیں رہے، کیونکہ اگر وہ کہتے ہیں کہ میں دوں گا تو اس کو کھا گیا کہنا ظاہر کہ درست نہیں ہے، تو بارہ لے کے اس کو یہ اس طرح کہہ دینے سے کہ میں نے زکات کی نیت کر لی، اس طرح زکات نہیں ہوگی۔ ہاں اگر رقم وہ ساری اس نے لاکھ روپے قرضہ ہے مثلا اس کو معاف کر دیا تو وہ معاف تو اس کو ہو جائے گا، لیکن یہ کہ اب اس لاکھ پر جو زکات بنے گی وہ اس کو مطلب یعنی کہ دینی اس پر فرض نہیں ہوگی، کیونکہ مال اس کے قبضے میں تھا ہی نہیں، لیکن قرضہ ڈوبا نہیں تھا تو بھی پچھلے سالوں کی جو زکات اس کو جب تک وہ دے تو اکٹھی دینی ہے نا، مطلب پہلا سے بھی دے سکتا ہے لیکن جب آئے گی فرض تو اس وقت ہوگی، جب آئے گی ہاں قبضہ آئے گا اس کا، اور ابھی قبضے میں ہے نہیں۔
اب جو پچھلے سالوں کا آپ نے فرمایا کہ اگر پچھلے سالوں کی لازم ہے اس کے اوپر، تو اب یہ دیکھا جائے گا کہ جس کو معاف کیا ہے اگر وہ شرعی فقیر ہے تو اس صورت میں پچھلے سالوں کی زکات بھی ساقط ہو جائے گی، اور اگر جس کو معاف کیا ہے وہ شرعی فقیر نہیں ہے تو پچھلے سالوں کی زکات یہ معاف نہیں ہوگی، وہ اسے ادا کرنا ہوگی۔
صلو علی الحبیب صلی اللہ علیہ محمد۔
سحری کا وقت ختم ہونے سے پہلے کھانا پینا بند کر دیا، لیکن وقت ختم ہونے کے بعد کچھ ذرات گلے سے اترتے محسوس ہوئے، روزہ ہوا یا نہیں؟
اگر سحری کے وقت کا کوئی چیز تھی تو اگر چنے کے برابر کوئی دانا یا روٹی کا کوئی بھی حصہ چنے کے برابر اگر وہ حلق سے نیچے چلا گیا تب تو روزہ ٹوٹے گا، وہ بھی روزہ یاد ہو ورنہ نہیں ٹوٹے گا، پہلے کا ہو۔ باہر کا پھر الگ مسئلہ ہے کہ باہر تو اگر کوئی چھوٹی سی چیز بھی جیسے تل کی مثال دی، یہ مسئلہ لکھا ہوا ہے، تل یا تل کے برابر کوئی چیز چبائی اور تھوک کے ساتھ حلق سے اتر گئی تو روزہ نہ گیا، مگر جبکہ اس کا مزہ حلق میں محسوس ہوتا ہو تو روزہ جاتا رہا، یعنی ٹوٹ گیا. فیضان رمضان کا باب احکام روزہ پیج نمبر 136 تا 137، 136 to 137. صلو علی الحبیب
صلی اللہ تعالی علی محمد. فرمان آخری نبی صلی اللہ تعالی علیہ وآلہ وسلم، جس نے لا الہ الا اللہ الحلیم الکریم سبحان اللہ رب السماوات السبع ورب العرش العظیم اس دعا کو 3 مرتبہ پڑھا تو گویا اس نے شب قدر حاصل کر لی. لا الہ الا اللہ،
لا الہ الا اللہ
الحلیم الکریم،
الحلیم الکریم
سبحان اللہ،
سبحان اللہ
رب السماوات،
رب السماوات
السبع،
السبع
ورب العرش العظيم،
رب العرش العظيم
لا اله الا الله،
لا اله الا الله
الحليم الكريم،
الحليم الكريم
سبحان الله،
سبحان الله
رب السماوات،
رب السماوات
السبع،
السبع
ورب العرش العظيم،
رب العرش العظيم
لا اله الا الله،
لا اله الا الله
الحليم الكريم،
الحليم الكريم
سبحان الله،
سبحان الله
رب السماوات،
رب السماوات
السبع،
السبع
ورب العرش العظيم،
رب العرش العظيم.
حضرت عبداللہ بن عمر بن عاص رضی اللہ تعالی عنہما نے فرمایا، جس نے کسی مجلس سے اٹھتے وقت 3 مرتبہ یہ دعا پڑھی تو اس کی خطائیں مٹا دی جاتی ہیں، اور جو مجلس خیر اور مجلس ذکر میں پڑھے تو اس کے لیے خیر یعنی بھلائی پر مہر لگا دی جائے گی. سبحانک اللہم
سبحانک اللہم
وبحمدک
وبحمدک
لا الہ الا انت
لا الہ الا انت
استغفرک واتوب الیک
واتوب الیک
سبحانک اللہم
سبحانک اللہم
وبحمدک
بحمدك
لا إله إلا أنت
لا إله إلا أنت
أستغفرك
أستغفرك
وأتوب إليك
وأتوب إليك
سبحانك اللهم
سبحانك اللهم
وبحمدك
بحمدك
لا إله إلا أنت
لا إله إلا أنت
أستغفرك
أستغفرك
وأتوب إليك
وأتوب إليك.
صلوا على الحبيب
صلى الله عليه وسلم.
The sunnah and the commands of Allah. The sunnah and the commands of Allah. Here it is, Madani Muzakira. The sunnah and the commands of Allah. The sunnah and the commands of Allah. Here it is, Madani Muzakira. Here it is, Madani Muzakira.